نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا أما بعد برادران اسلام ہماری زندگی میں بہت سے شعبے ہیں ہمیں اپنی زندگی میں بہت سی چیزوں سے واسطہ پڑتا ہے سابقہ پڑتا ہے وہ کچھ ایسے ہوتے ہیں کہ ایک کا دوسرے سے تعلق بھی نہیں ہوتا بعض مرتبہ تو ہمیں ان سب کو ٹیک کیئر کرنی پڑتی ہے اور اس کے ضروری فرائض کو ذمہ داریوں کو نبھانا پڑتا ہے اس کے لیے اہتمام کرنا پڑتا ہے مثال کے طور پر ایک آدمی کا بزنس ہے تو اب اس کو اپنے مالی نظام کو دیکھ بھال کرنے کے لیے حساب کتاب کرنے کے لیے ٹیکس فائل کرنے کے لیے دوسرے کاموں کے لیے ایک اکاؤنٹنٹ سے مستقل رابطہ اس کو کرنا پڑتا ہے کیونکہ وہ اس کی چونکہ وہ بزنس مین پیسے والا ہے کاروباری ہے چاہے وہ پیسہ اس کو کسی راستے سے آتا ہو ایک لائن ہے وہ کرنا ہی پڑتا ہے ورنہ اس میں بے انضباطی آ جاتی ہے ڈسپلن نہیں رہتا مسائل کھڑے ہو جاتے ہیں بعض آدمیوں کو پیپر ورک کے واسطے ٹیک کیئر کرنا پڑتا ہے ان کا کام کچھ ایسا ہے جسے ڈاکٹر لوگوں کو ضرورت پڑتی ہے بلنگ وغیرہ میں ایک کام ہے وہ وقت بھی چاہتا ہے کام بھی ہے انضباط بھی چاہیے مقدمہ بازی کی نوبت آ گئی حکومت میں مطلوب ہو گئے تو اب ایسی صورت میں ایک وکیل سے آدمی کو رابطہ کرنا ہی پڑتا ہے اس کے بغیر چلتا نہیں کام کیونکہ ایک حصہ ہے وہ زندگی کا آپ اس کے بغیر اپنا کام چلانا چاہیں تو کوئی قبول بھی نہیں کرتا اور اگر چلانے کو آپ جائیں گے تو اس میں مسائل زیادہ کھڑے ہو جاتے ہیں بیماریاں ہیں اپنے ہیں اپنے گھر والوں کے ہیں کچھ نہ کچھ مسائل ہوتے ہی رہتے ہیں لوگ چاہتے ہیں کہ بیمار نہ ہو بیماری کے لائن سے ان کے گھروں میں کوئی مسئلے نہ آئیں یہ آخرت میں جانے کے بعد ہی ہو سکتا ہے جب تک انسان کا جسم ہے جسم ایک آپ اندازہ لگائیے کہ گوشت سے خون سے کھال سے ہڈیوں سے نرم چیز سے سڑ جانے والی گل جانے والی چیز سے اللہ تعالیٰ ایک مشینری چلاتے ہیں نان اسٹاپ چلاتے ہیں تو ان کی سنت ہے اس میں کہ وہ کتنے دنوں تک کارکردگی کرے اپنی ایک گل جانے سڑ جانے والی مشینری سے چیز سے حق تعالیٰ شانہ کی قدرت کاملہ ہے کہ وہ چلاتے ہیں تو اس کے ساتھ میں عوارضات لگے ہوئے ہیں اونچ نیچ لگی ہوئی ہے تو اس کو ٹیک کیئر کرنے کے واسطے کسی ڈاکٹر سے آدمی کو رابطہ رکھنا پڑتا ہے اور یہ لائنیں ایسی ہیں کہ عموماً ایک سے ٹھیک رہتی ہیں ڈاکٹر جو ہے اپنا بھائی فلاں ڈاکٹر سے ہم رہتے ہیں وکیل ہے تو فلاں وکیل نے ہم نے ہائر کیا ہوا ہے اکاؤنٹنٹ ہے فلاں اکاؤنٹنٹ سے ہم ہمیشہ ٹیک جو ہے نا داخل کرتے ہیں لوگوں کا ایسا اس میں ان لوگوں کو زیادہ سہولت ہوتی ہے کہ وہ پہلے سے آگے سے پیچھے سے سب چیزوں سے وہ واقف ہوتا ہے جتنے کام ہمارے ہوتے ہیں زندگی کے حصوں کے اس میں سب میں یہی نظام ہے اور ایسا بھی نہیں کرتے کہ بھائی کسی ایک کو پکڑ لیا اور اس سے کہا کہ تو یہ سارے کام نمٹ علاج بھی تو کر مقدمہ بھی تو لڑ لے اکاؤنٹنگ کا کام بھی تو کر لے ارے اس کو فیس کہاں سے لا کے دوں اس کی فیس کہاں سے لا کے دوں اس کی فیس کہاں سے ان ساری چیزوں کو کہاں سے لا کے دوں کوئی نہیں بولتا ضرورت سمجھتا ہے وہ اس کو کہ بھائی وہ کام کرنے والا یہ نہیں کرے گا یہ کرنے والا وہ نہیں کرے گا ایسے ہی ہر مسلمان کی ایک ضرورت ہے اور زندگی کا ایک حصہ ہے اس کا وہ ہر مسلمان کے ساتھ ہے ہر ایک کو پیشہ چاہے وہ ڈاکٹر ہو چاہے وہ وکیل ہو چاہے وہ تاجر بزنس مین ہو چاہے ملازم پیشہ ہو کوئی ہو کسے باشد وہ اس کا مذہب ہے मजहब के वास्ते भी आदमी को उसको टेक केयर करने के लिए एक मामला चाहिए, एक ताल्लुक चाहिए कि जिस पर, जिसके इल्म पर, जिसके अमल पर, जिसकी दयानतदारी पर, अमानतदारी पर एतमाद आदमी को आ जाए। अलग अलग आता है, किसी एक पर सबका नहीं आता, मुनासिबतें अलग अलग होती हैं। जिस पर आदमी को ट्रस्ट हो उसके साथ में उसका ताल्लुक होना मजहब बचने के लिए जरूरी है, नहीं तो जो हाल बगैर अकाउंटेंट के हिसाब करने का होता है, जो हाल बगैर वकील रखने के मुकदमा लड़ने का होता है, जो हाल बगैर डॉक्टर से रब्ता किए हुए के इलाज करने का होता है, वही हाल मजहब का होता है। और मुसलमान इसको नहीं समझ रहा, वो मजहबी बुक को काफी समझता है। मजहबी बुक ये मेरे लिए काफी है, मजहबी बुक का माहिर, उसका पर्सन, इसकी जरूरत नहीं है मुझे। और तजुर्बा ये है कि जैसे दूसरी चीजों में बुक काम नहीं करती मदद करती है, ऐसे इस चीज में भी बुक काम नहीं करती मदद करती है। हर आदमी का किसी न किसी आलिम मुतदय्यन से राब्ता होना जरूरी है, उसके बगैर उसका मजहब नहीं संभला हुआ रह सकता। उसको पता ही नहीं चलता कि हो क्या रहा उसके मजहब में। लोगों को अंदाजा नहीं होता मजहबी बातों का। कल ही एक हमारे पास एक साहब आए थे जो बिजनेस करना चाह रहे हैं बहुत बड़ा, तो उन्होंने कहा कि हम पूरा ये बिजनेस शरिया कंप्लायंट करेंगे। मैं बोला शरिया कंप्लायंट की तफसील मालूम है आपको कि शरिया कंप्लायंट होता क्या है? बस वही नफा नुकसान में शरीक करेंगे सबको। मैंने कहा बस इतना ही है, इसी से पूरी डीलिंग सही हो जाएगी। कहने का और क्या, इसके अलावा तो कुछ होता नहीं उसमें। और दुनिया भी एतबार से बड़े डॉक्टर हैं, मतलब बड़े कुछ हैं वो, बहरहाल मुझे नहीं पता डॉक्टर हैं क्या है। एक ऐसा तसव्वुर बंधा हुआ है मामलात में, मुआशरत में, अखलाक में, बिजनेस में। हमें तो ये जिंदगी का ऐसा लाजमी हिस्सा है इस्लाम और मजहब हर मुसलमान के लिए कि कोई मुसलमान इससे छूट नहीं सकता। और मजहब इस्लाम की हर मामले में रहबरी रहनुमाई है, तो किस मामले में क्या रहबरी क्या रहनुमाई है, इस मामले में मजहब की क्या रहनुमाई है, आप बुक से लेने को जाएंगे तो बुक में पहले मिलना मुश्किल है वो सब्जेक्ट आपको। जी हाँ, चैलेंज कर सकते बाज मरतबा कि ये तो इसको मिल भी नहीं सकता, रहबरी ले लेना तो बहुत दूर की बात है। ये बहुत जरूरी है। और ये चीज जो है मुसलमानों में मजहब के कायम रहने के लिए चूंकि जरूरी है, इसलिए पिछली तारीख में जो शवाहिद सामने आए हैं उसमें ये बात आई है कि इस्लाम के दुश्मनों ने जहां बहुत ज्यादा मेहनतें इस्लाम को नुकसान पहुंचाने की, मुसलमानों को नुकसान पहुंचाने की हैं, उसमें से अहम तरीन मेहनत वो ये की है कि लोगों का एतमाद उलमा से हटाया जाए और लोगों को इंडिपेंडेंट बनाया जाए। लोग समझते हैं कि ये जब शोर ज्यादा हुआ लोगों में, इल्म ज्यादा हो गया, टेक्नोलॉजी बढ़ गई, तो लोगों में खुद साख्ता कॉन्सेप्ट, ऐसा नहीं है। ये प्री प्लान हुआ और ये रशिया में दोहराया गया, ये चाइना में दोहराया गया, ये कुर्तुबा में दोहराया गया, ये स्पेन में दोहराया गया, ये तारीख है इसकी पूरी कि मजहब के खवास से स्पेशलिस्ट जो हैं उनसे अवाम को तोड़ दो। मजहब का नाम रहेगा, मजहब नहीं रहेगा वहां पे। मजहब का नाम रहेगा, मजहब नहीं रहेगा, धीरे धीरे नाम भी खत्म करना आसान हो जाएगा। ये बहुत हसास है ये मसला। इसीलिए जनाबे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह पाक ने भेजकर किताब उतारी, आपको रखा, फिर किताब दी। पहले आपको मबूस फरमाया, फिर आपको किताब दी। अल्लाह पाक की कुदरत में ये बात है कि वो किताब को प्रिंट करा के हर आदमी तक पहुंचा दें। जैसे बच्चा पैदा हो तो एक किताब भी आसमान से आ जाया करे, उसकी लैंग्वेज में आ जाया करे, اللہ کے لیے یہ بات بعید نہیں ہے. عربوں کے لیے عربی میں آ گیا تھا, ہندیوں کے لیے ہندی میں, سندھیوں کے لیے سندھی میں, گجراتیوں کے لیے گجراتی میں, تیلگو بولنے والوں کے لیے تیلگو میں, ہندی بولنے والوں کے لیے ہندی میں, ہر ایک کے لیے ایک ایک ایڈیشن آ جاتا, پرنٹڈ تباہ ہو کے مہر لگ کے, جیسے پتا چلے کہ نہیں اس میں کوئی کسی دوسری طرف سے نہیں آیا. وہاں آدمی کے بس کی چیز تھوڑی ہو. ذکر تو ہم اتار رہے ہیں لیکن اس کو بتائیں گے, یہ قرآن پاک میں ہے, وانزلنا الیک الذکر لتبین للناس ما نزل الیہم, ہم نے آپ کی طرف ذکر کو اتارا ہے تاکہ بیان کریں آپ کے کیا ہے اس میں جو بیان کیا گیا ہے. بیان میں بھی محتاجگی ہوتی ہے اور پھر اس کی پریکٹس میں بھی محتاجگی ہوتی ہے, اس کو اپلائی کیسے کرتے ہیں عملی طور پر. شخصیت سے شخصیتیں بنتی ہیں, یاد رکھ لو. علم شخصیت کا نہیں ہوتا, علم تو الہ کا ہوتا ہے. اسی لیے حضرات صحابہ رضی اللہ عنہ اجمعین کو کوئی لقب نہیں ملا اور انہوں نے کوئی لقب اختیار نہیں کیا, صحابی کا اختیار کیا. ان کا سب سے بڑا شرف شیخ الحدیث اور شیخ تفسیر اور علامہ اور فہامہ اور بحر الامہ اور بحر الفلاں, ایسا کسی صحابی کا لقب نہیں ہے. حالانکہ ان کی جو خدمات ہیں علم کے اعتبار سے دیکھو تو ہر لقب کے مستحق ہیں, کردار کے اعتبار سے دیکھو تو ہر لقب کے مستحق ہیں, سیاست کے اعتبار سے دیکھو تو ہر لقب کے مستحق ہیں, لیڈرشپ کے اعتبار سے دیکھو تو ہر لقب کے مستحق ہیں. دنیا میں جو انسانوں کے ہاں القاب ہوتے ہیں جن کی بنیادوں پہ ان کو نوبل پرائزز دیے جاتے ہیں, اس سے کہیں زیادہ لقبوں کے مستحق تھے حضرت صاحب. لیکن انہوں نے کسی چیز کو اپنے لیے چنا نہیں اور کوئی چیز مشہور ہوئی نہیں, کوئی بولتے بھی نہیں تھے اس کو. جو چیز استعمال میں نہیں آتی وہ چیز مشہور نہیں ہوتی. ان کو یہ تھا کہ ہم فلاں کے ساتھ ہیں, ہم فلاں کی صحبت میں ہیں, ہم کو یہی شرف ہے کہ ہم صحابی ہیں. صحابہ مانے ساتھ رہنے والے. حضور پاک صلی اللہ علیہ وسلم کے ساتھ رہنے کی وجہ سے انہیں وہ سب کچھ مل گیا جو حضور ان کو ملانا چاہتے تھے, دینا چاہتے تھے. صاحب القرآن تک کا لفظ نہیں ملتا, صاحب الحدیث تک کا لفظ نہیں ملتا. قرآن حدیث تھی ان کے پاس, صحابہ ہیں. اور آگے چلیے, تابعین کے لیے سب سے بڑا لفظ تابعی ہونے کا تھا کہ ہم صحابہ کے پیچھے پیچھے ہیں. تابع معنی پیچھے رہنے والا. حالانکہ کتنے اس میں وہ آئے ہیں, بڑے بڑے لوگ پیدا ہوئے, ہم تابعی ہیں, ان کے پیچھے ہیں, ان کے ساتھ ہیں. اور حضور پاک صلی اللہ علیہ وسلم اس کا بڑا اہتمام فرماتے تھے, لوگوں کو ساتھ کی جوڑیاں بنانے کا, ساتھ رکھنے کا, علم سیکھتے رہنے کا, ہر معاملے میں پوچھنے کا, فلاں سے پوچھا کرو, فلاں سے پوچھو, فلاں سے لو, دیکھو فلاں کے پاس جو علم ہے وہ بہت مستند ہے, فلاں اس مسئلے میں سب سے ماہر ہے, ایسے حضور صلی اللہ علیہ وسلم کے ارشادات ہیں. حضرت زید کے بارے میں فرمایا کہ یہ عالمہم بالفرائض, یہ میراث کے مسائل میں سب سے بڑا عالم ہے. انہیریٹن کے مسائل میں حضرت زید کو حضور پاک صلی اللہ علیہ وسلم نے یہ لقب دیا تھا. اقضاہم علی, فیصلہ کرنے میں جو ہے نا علی کا جواب نہیں. رضیت لی امتی ما رضی لہ ابن ام معبد, عبداللہ ابن مسعود جس چیز کو پسند کر لیا وہ بالکل اتنا موافق ہوتا ہے قرآن حدیث کے کہ میں پوری امت کے لیے اس پہ راضی ہوں. عبداللہ ابن مسعود نے جو بات کہی وہ اس نے اتنا میرے سے سیکھا ہے, اتنا میرے ساتھ رہا ہے کہ اگر وہ کسی چیز کو بول دینا تو وہ میں پوری امت پر لاگو کرنے کو تیار ہوں. رضیت لامتی لامتی ما رضی لہ ابن ام معبد, ان کی کنیت تھی ابن ام معبد, چونکہ وہ کسی کو حضور صلی اللہ علیہ وسلم کے پیچھے شیخین کے بعد کھڑے رہنے نہیں دیتے تھے. وہ کہتے تھے حضور نے ہمیں حکم دیا قریب کھڑے رہنے کا, اس لیے میں کھڑے رہوں گا. وہ ہٹا دیتے تھے دوسرے کو, کہنے میں پیچھے رہوں گا سرکار کے. اور سفر میں, حضر میں, صاحب الوسادتی والنعلین, تکیا لے کے جانا حضور صلی اللہ علیہ وسلم کے ساتھ ساتھ, جوتے اٹھا لے کے پھرنا حضور کے ساتھ ساتھ, وضو کا پانی رکھنا حضور صلی اللہ علیہ وسلم کے لیے, کوئی سفر چھوڑنے کو تیار نہیں, کوئی حضر چھوڑنے کو تیار نہیں, مجلس کا کوئی موقع چھوڑنے کو تیار نہیں. साथ 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 रहते थे हमेशा। तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम उन पर ये एतमाद जाहिर फरमाया। शायद आप लोगों के इल्म में होगी ये बात कि जो फिके हनफी है वो दरअसल अब्दुल्लाह इब्ने मसूद का फिका है, क्योंकि इमाम अबू हनीफा रहमतुल्लाह अलैह ने अब्दुल्लाह इब्ने मसूद वाले तरीक से इल्म हासिल किया है और तरजीह भी उन्हीं के फतवों को उन्हीं के अकवाल को दी है। और सहाबा का फतवा होने की सूरत में इमाम अबू हनीफा इश्तिहाद भी नहीं करते थे, उसमें राय और कयास नहीं चलाते थे अगर सहाबी का फतवा उसमें मौजूद हो। अच्छा, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम हमेशा लगा के रखते थे, हालांकि सरकार खुद भी मौजूद थे, लेकिन आपको पता था कि अल्लाह पाक का निजाम यह है कि पर्दा फरमा जाएंगे कुछ दिन में, तो कहीं लोग वो न हो जाएं, इंडिपेंडेंट न हो जाएं, मुस्तकिल अपने आप को समझने लग जाएं कि हम अपने लिए खुद ही काफी हैं। ऐसे ताबईन में हुआ, तबे ताबईन में हुआ, फिर उसके बाद के अदवार में भी यही हुआ है, और जिस दिन ऐसा नहीं हुआ उस दिन उम्मत पर मुसीबत आई है। जिस जमाने में नहीं हुआ, जिस मुल्क में नहीं हुआ, उस दिन उम्मत पे मुसीबत आ गई, उस मुल्क पे उम्मत पे मुसीबत आ गई, पूरे पूरे मुल्क को साफ कर दिया गया। मजहब बचने का तरीका ऐसे ही है जैसे कारोबार बचने का तरीका है, मजहब बचने का तरीका ऐसे ही है जैसे इलाज मुआलजे में अपने आप को तंदुरुस्त रखने का तरीका है, मजहब बचने का तरीका ऐसे ही है जैसे मुकदमात वगैरह के अंदर वकील रखने का तरीका है। मजहब जब ही बचेगा मेरे दोस्तों भाई, कि हर फर्द का किसी न किसी आलिम दीन से जो बहुत माहिर हो उसके साथ में शख्सी राबता हो, लेक्चर सुन लिया, जुमा का बयान सुन लिया, किताब उठा के पढ़ ली, आपके इंडिविजुअल जो प्रॉब्लम है, इंडिविजुअल जो मसाइल हैं, उसमें रहबरी कैसे मिलेगी आपको, मुझे कैसे मिलेगी रहबरी, जो पर्सनल मामलात हैं उसमें रहबरी कैसे मिल जाएगी आपको जनरल लेक्चर में, इंडिविजुअल मामलात में हलाल हराम सही और गलत का इम्तियाज कैसे कर पाओगे जनरल बुक्स में से, दुश्वारी होती है, नहीं हो सकता। इसलिए यह भी सीरत मुबारका का एक पहलू है। हम सीरत मुबारका का जब बयान करते हैं, बयान सुनते हैं, तो आमतौर पर होता यह है कि हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के मौजजात और आपके कमालात और आपकी तारीफ और आपकी खूबियां ये बयान करें, तो ये सीरत पे बयान हुआ है। भाई सीरत का मतलब है आप सल्लल्लाहु अलैहि वसल्लम की आदात मुबारका, आप सल्लल्लाहु अलैहि वसल्लम की सिफात मुबारका, आप सल्लल्लाहु अलैहि वसल्लम के जो काम रहे हैं, जो आप करते रहे हैं, सीरत बोलते हैं उसको, वरना तो सूरत बोलते हैं। सीरत के पहलुओं में असल हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की हमाजहती वो कोशिशें, वो जद्दोजहदें, आप सल्लल्लाहु अलैहि वसल्लम की वो सिफात, वो अखलाक, वो सारे असल सरकार की सीरत का ये पहलू है। अब ये एक इतना अजीम शान पहलू है कि उम्मत मुस्लिमा इससे गाफिल है, और धीरे धीरे इसमें और इजाफा ही किया जाता है। मुल्लानों ने ऐसा कर दिया, मुल्लानों ने मुल्क को बर्बाद कर दिया। कौन से मुल्ला ने कहा मुल्क को बर्बाद किया, दिखाएंगे कभी आप? जिसने भी बर्बाद किया वो आपको मुल्ला नहीं मिलेगा, कोई और मिलेगा, नाम लगेगा मुल्लाने का, और बर्बादी कभी मुल्लाने के दस्तखत से नहीं मिलेगी आपको, दस्तखत उसमें आपको गैर मुल्ला की मिलेगी। तो कोई भी नहीं बोलता है कि गैर मुल्लाओं ने मुल्क को बर्बाद कर दिया, कभी नहीं बोलते कोई, हालांकि हमेशा गैर मुल्लाओं ने मुल्क को बर्बाद किया। भाई 50-50% कर लेते हैं भाई, लोग क्या बोलेंगे, मुंह पे थूकेंगे कि भाई इनका तो कभी दस्तखत ही नहीं, इनके नाम ही नहीं है, तो किया ही नहीं इन्होंने। 50% तो डाल लेते कि 50% मुल्लाओं ने बर्बाद किया, 50% गैर मुल्लाओं ने बर्बाद किया, मुल्कों को जो है मुल्लाओं ने बर्बाद कर दिया, वो बेचारे का कभी नाम ही नहीं आता उसमें, उसके कोई अभी हाथ ही नहीं होता उसमें। असल ये है मेरे दोस्तों, कुरान पाक के अंदर ये मुख्तलिफ जगहों पर ये मजमून है, अहादीस मुबारका में बहुत जगहों पर ये मजमून है, और सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के खास मामूलात में से है, सहाबा के मामूलात में से है, और एक लॉजिकली बात है, मंतिकी तरतीब है ये। यानी अगर ये नबी होता तो मंतिकी नतीजा किसी चीज का जैसे होता, 2 और 2 कितने होते हैं, 3 और 3 कितने होते हैं, खाने पीने के बाद मंतिकी नतीजा क्या है, नहीं खाने पीने का मंतिकी नतीजा क्या है, ऐसे ही है ये मसला, ये एक लॉजिकली चीज है। इसलिए अपने लिए भी, अपने बच्चों के लिए भी, अपने जनरेशन के लिए भी, और पूरे उम्मत मुस्लिमा के लिए इस शऊर का जिंदा होना जरूरी है, और इस काम को करना जरूरी है, भले से जिस पर आपको एतमाद हो, किसी एक से जुड़ना जरूरी नहीं होता, कोई एक ऐसा होता भी नहीं कि सबको जोड़ ले, उसमें उतनी कैपेसिटी भी नहीं होती, काबिलियत भी नहीं होती, ہر آدمی کے کچھ معتمد علیہ ہوتے ہیں اور اعتماد کرنے کی وجوہات ہوتی ہیں کہ بھائی فلاں 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 والا جیسے اعتماد کرنا، اللٹا پہ اعتماد نہیں ہونا، بہت اچھے بہت اچھا لکھتا ہے، بہت اچھا بول دیتا ہے، بہت امپریس کر دیتا ہے آدمی کو سامنے بیٹھنے والے کو، ارے بھائی واقعی بڑا بھائی، یہ بھی تو دیکھو کہ اس کا بیک گراؤنڈ کیا ہے، آگے پیچھے کا معاملہ کیا ہے، کہاں تعلیم ہوئی، کیا حالات زندگی ہیں، شریعت کے مطابق شاید ساتھ اس کی عظمت کا اور احترام کا مسئلہ کیا ہے، اس کو اس کے بڑوں نے کیا کہا ہے اس کے بارے میں، آیا کو اس کو سرٹیفائڈ کیا ہے کہ نہیں کیا ہے، یہ سب چیزیں تھوڑی سی دیکھ لینے کی ہوتی ہیں، مگر یہ مسئلہ ناگزیر ہے اور امت مسلمہ میں اس بات کو زندہ ہونا بہت ضروری ہے، ہے بالکل نہیں ہے، ایسی بات نہیں ہے، تھوڑا بہت ہے تبھی تو ایسے ادارے چل رہے ہیں، اب صبح سے شام تک شریعہ بورڈ بزی رہتا ہے تو لوگ رجوع ہوتے ہیں تبھی تو بزی رہتا ہے، مسئلے پوچھتے رہتے ہیں لوگ، مگر جتنے ہیں لوگ اتنے تھوڑے ہی مسئلے آتے رہتے ہیں، ورنہ تو ایسے 10 شریعہ بورڈ بھی کافی نہ ہو، ہر مسلمان کو کسی نہ کسی عالم دین سے اور کسی نہ کسی اللہ والے سے ٹچ میں رہنا ضروری ہے، اور برکت کے لیے نہیں، استفادے کے لیے، بعض لوگ جو ہے نا تعلق پیدا کر لیتے تھے، ان سے ہماری دوستی ہے، ان سے ہم بیعت ہو گئے تھے، اس سے کیا ہوں گا، ڈاکٹر صاحب سے آپ نے ایک مرتبہ جا کے بتا دیا کہ ڈاکٹر صاحب میں آپ سے جو ہے نا اپنا فیملی ڈاکٹر میں نے آپ کو بنا لیا، اور کبھی ایک مرتبہ بھی کوئی پرسکرپشن نہیں ہے، کوئی دوا نہیں ہے، کوئی بیماری سے رجوع نہیں ہے، نہ اس غریب کا کچھ فائدہ ہوا کہ اس کو فیس ملتی، نہ آپ کا کچھ فائدہ ہوا کہ دوا ملتی، یہ نہیں ہے مراد، یہ ہے کہ معاملات میں، معاشرت میں، ذاتی حالات میں، خاندانی حالات میں، اولاد کے حقوق میں، میاں بیوی کے حقوق میں، بزنس میں، کاروبار میں، والدین کے ساتھ کوئی معاملہ ہو گیا اس میں، بیوی کے درمیان والدین کے درمیان کھڈا ہو گیا اس میں، اپنے ذاتی حالات میں، اخلاقی اعتبار سے، حرص کے اعتبار سے، تما کے اعتبار سے، ریاکاری کے اعتبار سے، حب جاہ کے اعتبار سے، حب مال کے اعتبار سے، تکبر کے اعتبار سے، بیماریاں اتنی ساری بیماریاں ہیں، ان بیماریوں کے ساتھ تو اللہ کے دربار میں یہ دل جو ہے بالکل بھی قبول نہیں کیا جا سکتا، یہ تو گندا دل ہوگا، کیونکہ دل کی گندگی یہی تو ہے اور کیا ہے، اور دل میں یہ چیزیں اگر ہو تو وہ ڈرینیج کے مین ہول سے زیادہ گندا ہے، یاد رکھ لو، طہارت خانے کے مین ہول سے، ٹوائلٹ کے مین ہول سے زیادہ گندا ہے، اگر دل میں یہ چیزیں ہیں تو وہ اللہ کی بارگاہ میں اس کی کیا قیمت بنے گی، افلا یعلم اذا بعثر ما فی القبور وحصل ما فی الصدور، کیا اس بات کو نہیں جانتا انسان کہ جب قبروں سے اٹھایا جائے گا تو دل میں جو ہے وہ نکالا جائے گا، دل کی پیٹھی میں کیا بند ہے، دل کی سیپی میں کیا ہے، موتی بنا ہے یا کیڑا بنا ہے، وحصل ما فی الصدور، جو سینوں میں ہے وہ نکالا جائے گا، یہ ایک فہم ہے میرے دوستو لینے کی، اللہ پاک مجھے آپ کا سب کو عمل کی توفیق عطا فرمائے، سنتیں پڑھ لیجیے.